वो इत्रदान सा लहजा मेरे बुजुर्गों का, रची बसी हुई उर्दू जबान की खुशबू।
इमारतों की बुलंदी पे कोई मौसम क्या, कहाँ से आ गई कच्चे मकान की खुशबू। ये अल्फाज उर्दू जबान के हैं, वो उर्दू जबान जो चाशनी की तरह सुनने वालों के कानों में घुल जाया करती है। ये जादू है उर्दू जबान का, उर्दू बोलने वालों का। उर्दू अपने वजूद में आने के बाद मुख्तलिफ नामों से जानी जाती रही है। कभी इसे रेख्ता कहकर बुलाया गया तो कभी हिंदवी और हिंदुस्तानी।
वो करे बात तो हर लफ्ज से खुशबू आए, ऐसी बोली वही बोले जिसे उर्दू आए।
देखिए, जिसको हम अभी आज उर्दू कहते हैं उसको पहले हिंदी हिंदवी कहा जाता था, और जिस जबान में इसमें शायरी की जाती थी उसको रेख्ता कहा जाता था। और उसके बाद 1857 के बाद से कहीं पे हमको उससे बल्कि से पहले ही हमको मिलता है कि इस जबान का नाम जो है वो फोर्ट विलियम में एक किताब थी बाग़ो बहार, जिसमें इसका नाम उर्दू मिलता है और इसको उर्दू कहने लगे। वरना उनका गालिब का तो है ही बहुत के रेख्ता के, एक तुम ही नहीं उस्ताद, तो ये दिख रहा है कि ये हिंदी में है और हिंदी कह रहे हैं इसको। हम अमीर खुसरो को अगर हम कहें तो हम उन्हें कहेंगे सबसे पहले जिन्होंने हिंदवी को या हिंदी को पॉपुलराइज किया है वो था अमीर खुसरो थे जिन्होंने।
उर्दू हमेशा से ही सबकी जबान रही है और इसकी जड़ें इतनी मजबूत थी, या यूँ कहें कि मजबूत हैं, कि इसका असर हमें आज़ादी से 6-7 दहाई बाद तक देखने को मिलता है। मसलन हिंदुस्तान के साबिक वज़ीर आज़म डॉक्टर मनमोहन सिंह भी अपनी तकरीरें उर्दू रस्मुल खत में लिखा करते थे। इसकी एक और मिसाल कुछ वक्त पहले गुजरी, हिंदुस्तान की वज़ीर खारजा सुषमा स्वराज जी भी थीं। वो जब पाकिस्तान अपने दौरे पर गईं तो उन्होंने उर्दू ज़बान का इस्तेमाल अपनी तकरीरों में और प्रेस को मुखातिब करते हुए किया।
उससे बड़ा इत्तेफाक है कि हिंदुस्तान की वज़ीर इत्तिलात और नशरियात में हूँ और ये कॉन्फ्रेंस इत्तिलात और नशरियात के वज़ीरों की हो रही है। तो ये सुषमा स्वराज का पाकिस्तान आना नहीं है बल्कि हिंदुस्तान की वज़ीर इत्तिलात और नशरियात का सार्क की मीटिंग है।
उर्दू बाजार रोड जामा मस्जिद गेट नंबर 1 के सामने, जहां हर रोज हजारों की भीड़ उमड़ती है मुगलिया दौर की इस शाही मस्जिद को देखने के लिए, उसके ठीक सामने एक बाजार लगता है, उर्दू बाजार।
देखिए, सबसे पहले जो सबसे पहला उर्दू बाजार था वो लाल किले के ठीक सामने था। दिगंबर जैन मंदिर और लाल किले के बीच में जो जगह थी वो उर्दू बाजार कहलाती थी, और इसीलिए वो मंदिर भी जब बना है तो उर्दू मंदिर कहलाया है बहुत दिन तक। लेकिन जब 1857 के बाद 1857 के बाद जब जिसको अंग्रेज़ गदर कहते थे, तो उन्होंने काफ़ी शहर को जो शाहजहानाबाद वर्ल्ड सिटी जो थी, शाहजहानाबाद में काफ़ी तोड़ फोड़ की, काफ़ी उन्होंने सड़कें तोड़ी, घर तोड़े। उस वक़्त जो था ये सारी जब जो ये रीमॉडलिंग हुई है उसमें ये उर्दू बाजार वहाँ से तो चला गया, क्योंकि वो उन्होंने पूरी जगह खाली रखी, वहाँ पे ट्रूप मूवमेंट होता था, वहाँ पे फौजें जमा होती थी। लेकिन किसी वक़्त मेरे ख्याल से 20वीं सदी के शुरू में या 19वीं सदी के आखिर में ये जामा मस्जिद के सामने जो एक सड़क थी वहाँ पे बहुत सारी दुकानें खुली जो उर्दू की किताबें जिनके खरीद फरोख्त होती थी, और फिर वो सड़क का नाम उर्दू बाजार पड़ गया।
वैसे तो उर्दू की किताबें सिर्फ इस बाज़ार तक महदूद नहीं थी, लेकिन फिर भी यहाँ तकरीबन 60-70 दुकानें थीं जो उर्दू ज़बान की किताबें बेचा करती थीं।
ये इदारा कुतुब खाना अंजुमन तरक्की उर्दू मेरे दादा साहब ने शुरू किया था 1939 के अंदर, इस्टेब्लिश हुआ है 1939 में है, इस्टेब्लिश हुआ है, उर्दू बाज़ार था ये नाम इसका पहले से ही, और मेरे दादा ने ही कुतुब खाने का नाम रखा है कुतुब खाना अंजुमन तरक़ी उर्दू। तो मैं अक्सर देखा करता था कि बहुत सारे शायर बैठे हुए हमारी दुकान पर, अदीब आते थे, शायर आते थे और उनकी एक महफिल जमी रहती थी, اور چائے کا دور چلتا رہتا تھا, چائے پیتے رہتے تھے, تو کوئی شاعر آیا تو نیا شعر سنا رہے ہیں, ادیب آ رہے ہیں, ادیبوں کی باتیں چل رہی ہیں, خطاط آیا کرتے تھے, کیلی گرافر جو ہوتے تھے ان کی ایک محفل ہوتی, میرے دادا خود ایک کیلی گرافر تھے.
پورے روڈ پہ پہلے کتابوں کی دکانیں تھیں ہمارے بچپن میں, پوری یہاں سے لے کے وہاں تک پوری کتابوں کی دکانیں, بھائی ایک دو دکانیں تھیں جو گوشت کی تھی اس کی تھیں, مرغے کی تھیں, باقی ٹوٹل دکانیں کتابوں کی تھیں. ہندو بھی تھے اس میں, مسلمان بھی تھے, سب ایک ساتھ رہتے تھے.
میرے والد صاحب مجھ سے کہا کرتے تھے کہ ہماری گلی کے اندر ایک آزاد بگڑی بو تھا, اب وہ ختم ہو گیا, تو وہ میرے سامنے ختم ہوا, انہیں میں نے دیکھا ہے آزاد بگڑی بو والوں کو, ایسا سینٹرل بگڑی بو تھا وہ ختم ہو گیا, اشاعت القرآن ایک ہمارے یہاں تھا کتب خانہ وہ ختم ہو گیا. بہت سارے کتب خانے والے ایسے ہیں جن کے بچوں نے اس کام کو ایکسیپٹ نہیں کیا.
ہم آج برس 2025 میں ہیں اور انہی گلیوں میں آپ کو دکانیں تو اتنی ہی نظر آتی ہیں, مگر اب اردو زبان اور اس بازار کا ذائقہ کم ہوتا دکھ رہا ہے, کیونکہ انسان جو لذت اردو کی کتابوں میں ڈھونڈتے تھے وہ اب مغلئی کھانے کی کڑھائیوں میں ڈھونڈنے لگے ہیں. بھلا ہی ہو سوشل میڈیا اور انسٹاگرام ریلز کے اس بڑھتے چلن کا, کہ جو قطاریں پہلے جگت سنیما سے مٹیا محل تک دکھتی تھیں وہ اب کبابوں اور قورمے کی خوشبو اور دھوئے میں دھندلی سی ہونے لگی ہیں.
لوگ کھانے کے لیے زیادہ آتے ہیں, پڑھنے کے لیے نہیں آتے, پڑھنے والی چیز ختم ہو گئی زیادہ تر, اب لوگ وہ چیز لینے آتے ہیں جو ان کو بہت ضروری چاہیے, باقی بہت مشکل ہے. زیادہ تر جو آدمی لوگ رات کو آ رہے ہیں کھانے کے لیے آتے ہیں اور چلے جاتے ہیں. پہلے اردو بازار تھا, شوق تھا لوگوں کو پڑھنے کا, لوگ پڑھتے تھے لے آتے تھے, ہزار ہزار روپئے کی کتابیں لے آتے تھے, اب لیتے ہوئے گھبراتے ہیں.
اصل مسئلہ کیا ہے کہ یہ اردو بازار اب کھانے کا بازار نہیں, اور کھانے کے بازار میں ہر روزانہ 1,00,000 روپے کی سیل ہے, 1 سے 1.5 لاکھ روپے کی سیل ان کی ہو رہی ہے, اب دکان پر نہیں ہوتی یہ سیل.
اردو کو ہم ہی لوگ ختم کر رہے ہیں, ہم اپنے بچوں کو اردو پڑھا نہیں رہے, انگلش میڈیم میں ڈالنا ہے, اردو میڈیم میں نہیں رہا, یہ اردو یوں ختم ہو رہی ہے. اگر ہم اپنے بچوں کو اردو میڈیم میں ڈالیں گے تو اردو ختم نہیں ہوگی. اب ہر آدمی کہتا ہے کہ انگلش پڑھاؤ, اردو کو بھول گیا.
80s اور 90s میں جب ہمارے بچے بڑے ہو رہے تھے تو اس زمانے میں کیونکہ اسکول کا ہوم ورک اتنا زیادہ ہو گیا تھا کہ بہت سارے لوگوں نے جو انگلش اسکول میں بچے جا رہے تھے, اور کیونکہ انگلش اردو ایز اے سیکنڈ لینگویج نہیں آفر ہوتی ہے تو لوگ بچوں نے اردو پڑھنی چھوڑ دی, ہندی انگلش پڑھتے تھے, ایک تھرڈ لینگویج سنسکرت ہو جاتی تھی.
جو حال آج اردو بازار کا ہے اور جس طرف اس کا رخ ہے, اس بازار میں نئی کتابوں کی دکانوں کا کھلنا تو مشکل ہے, لیکن یہاں سے کچھ ہی دور پر مٹیا محل میں تمام اور دکانیں کھل گئی ہیں جو اردو اور دینی کتابیں بیچتی ہیں. اردو بازار میں اب بھی کچھ لوگ ہیں جو جنونی ہیں زبان کے لیے, اسے آگے بڑھانے کے لیے اور تمام قربانیاں دے کر اسے زندہ رکھنے کے لیے.
خیر ہماری نہیں ہے, ہم تو اللہ کا شکر ہے چلتا رہے گا. میرے پاس یہ میرا بچہ ہے, یہ بیٹھے گا پیریڈ ہے جی, یہ چلائے گا انشاءاللہ آگے چلائے گا اللہ کی رحمت سے.
دادا نے کہا کہ بھائی اب یہ کتابوں کی دکان ہے اور یہ اردو کو سنبھالنا ہے, زبان ہے اور اس کو کوئی نہ کوئی سنبھالنا چاہیے, تو انہوں نے مجھ سے کہا کہ بھائی دیکھو انجینئرنگ تو اچھی بات ہے, کوئی بری چیز نہیں ہے, لیکن اب اس کتب خانے کو کون سنبھالے گا.
ایسے ہی کچھ اور لوگ ہیں جو انہی پرانی دلی کی گلیوں میں, ان گلیوں میں جہاں پہنچنے کا پتہ خود جامع مسجد کے مقامی لوگوں کو نہیں معلوم, ان گلیوں میں جہاں ہزاروں لوگوں کی بھیڑ امڑتی ہے, وہ بھیڑ جو جامع مسجد کے سامنے بنی سڑک کے تمام ہوٹلز کے ذائقہ چکھنے کے لیے بیتاب رہتی ہے. کچھ لوگ ہیں جو ایک اور ختم ہوتی روایت کو زندہ رکھنے کی کوشش میں ہیں, کتب بینی کی روایت کو, یعنی کتاب پڑھنے کے شوق کو.
کتابیں جھانکتی ہیں بند الماری کے شیشوں سے, بڑی حسرت سے تکتی ہیں, مہینوں اب ملاقاتیں نہیں ہوتی, جو شامیں ان کی صحبت میں کٹا کرتی تھیں اب اکثر گزر جاتی ہیں کمپیوٹر کے پردوں پر. بڑی بے چین رہتی ہیں کتابیں, उन्हें अब नींद में चलने की आदत हो गई है, बड़ी हसरत से तकती हैं। जो कदरें वो सुनाती थीं कि जिनके सेल कभी मरते नहीं थे, वो कदरें अब नजर आती नहीं घर में। जो रिश्ते वो सुनाती थीं वो सारे उधड़े उधड़े हैं।
कि लाइब्रेरी जहाँ है, ये एक कैरम सेंटर और कार्ड्स की जगह होती थी, कार्ड्स खेलते थे, रात में लेट नाइट पार्टीज होती थी। जब 87 में यहाँ कर्फ्यू लगा और 4-5 दिन तक यहाँ पूरा बंद रहा, उन 4-5 दिन में अंदर के हालात इतने ख़राब हो गए कि ना तो बच्चों के लिए दूध होता था, ना कुछ खाने पीने का सामान की बहुत कमी हो गई। तो 4 दिन बाद जब कर्फ्यू के लिए खुला थोड़ी देर के लिए, तो हम यही टीम निकली और बाहर से काफ़ी सामान लिया, उसमें सब्जियां लीं, दूध लिए बच्चों के लिए, डिस्ट्रीब्यूट किया हम लोगों ने। तो वो डिस्ट्रीब्यूशन करने के बाद जो एक फीलिंग आई सब लोगों में, वो एक सब लोगों के लिए एक टर्निंग पॉइंट रहा। हम लोगों ने 94 में ये लाइब्रेरी कायम की, हजरत शाह वलीउल्लाह पब्लिक लाइब्रेरी, और इसमें स्टार्टिंग में जितने हमारे मेंबर्स थे सब ने अपना अपना पर्सनल कलेक्शन रखा लाके, जिसके पास जो बुक्स थी लाके रखी। फिर अपने कुछ रिलेटिव से, फ्रेंड से कहा कि भाई लाइब्रेरी स्टार्ट कर रहे हैं, लोगों ने डोनेट करनी शुरू की। आज लगभग 20 से 25 हज़ार किताबें हमारे पास मौजूद हैं। यहाँ लगभग ये समझ लीजिए 4-5 हज़ार किताबें तो अभी इस लाइब्रेरी में हैं।
जो हमारी लाइब्रेरी है, एक सब मकसद भी यही था कि यहाँ लोग आएँ, यहाँ बैठें, किताबें पढ़ें, मैगजीन पढ़ें, न्यूज़पेपर, ताकि उनमें जो है तालीम का शौक़ पैदा हो। क्योंकि बड़े लोग पहले कहते थे इल्म के लिए किताब का होना और किताब के लिए लाइब्रेरी का होना बहुत ज़रूरी है। अगर आप देखें दौर इस्लामी के अंदर कि जहाँ मस्जिद होता था, मदरसा, तो वहाँ कुतुबखाना ज़रूर होता था। जो पूरी हिस्ट्री देखी 14 साल की इस्लामी तारीख की, तो ये एक पार्ट है लाइब्रेरी जो है। ये
तो पहले जब उर्दू और पर्शियन का दौर था तो उसी से पता लगेगा कि तारीख क्या है। आज अगर रेयर बुक्स होती हैं वो इंग्लिश की नहीं होती हैं, वो उर्दू की मिलेगी, पर्शियन की मिलेगी आपको। तो वो जो किताबें हैं वो कितनी कीमती किताबें हैं।
अब तक यहाँ से 5 बच्चे पीएचडी कर चुके हैं, 4 एमफिल कर चुके हैं, और 4 बच्चे जो पीएचडी करें यहाँ की किताबों से। और जो यहाँ स्टूडेंट आते हैं उसमें आपके जामिया के स्टूडेंट हैं, JNU के हैं, DU के हैं, इसके अलावा पूरे इंडिया से लोग आते रहते हैं। जब से कंप्यूटर आया है तो जब से किताबें छपनी कम हो गई थी, क्योंकि हर शख्स के पास लैपटॉप था, कंप्यूटर था, अब उसका मोबाइल आ गया तो हर चीज़ उसमें मौजूद है। तो थोड़ा एक बीच में ऐसा टाइम रहा 20-25 साल का, और दोबारा फिर दौड़ शुरू हो गया है किताबों का। लोग
कि अभी कोशिश हम लोग ये कर रहे हैं कि इसको डिजिटाइज करा दिया जाए, और सबसे पहले तो जो हमारे पास रेयर बुक्स हैं उनको डिजिटाइज कराना चाहते हैं, लेकिन हर बार आके फंड पे कहानी रुक जाती।
हमारा तो विजन ये है ही नहीं कि इसे ख़त्म किया जाए। हम तो अगर हमारे पास एज मैक्सिमम मैक्स किताबें हमारे पास होंगी तो हम तो जो है इन्हें प्रिजर्व करते रहेंगे। जगह हमारे पास होगी तो करेंगे, इसे रोकेंगे।
आज की तारीख में मौजूदा हुकूमत ने उर्दू ज़बान के खिलाफ एक मोर्चा खड़ा किया है, जो इसे बेशक जड़ से तो नहीं मगर धीरे धीरे उर्दू को आवाम से दूर करने की साजिश में है। हर गुजरते बरस, या आप तो यूँ कहें कि हर गुजरते महीने, उर्दू को कभी किसी स्टेट के स्कूली निसाब से हटा दिया जाता है, तो कभी स्टेट असेंबलीज में उर्दू को मुसलमानों की ज़बान बताकर लोगों को भड़काया जाता है। हाल ही में राजस्थान की BJP हुकूमत ने उर्दू में लिखे जाने वाली पुलिस टर्मिनोलॉजी को हटाने के लिए PIL दाखिल की है। कुछ बरस पहले यही काम दिल्ली पुलिस ने भी किया। इसे शायद सीधा हमला ना भी समझा जाए, मगर ये एक सिस्टमैटिक तरीके से उर्दू को दरकिनार करने की पुरजोर साजिश है। माजी में यही काम बरतानवी हुकूमत ने भी किया, जब उनकी डिवाइड एंड रूल पॉलिसी ने जबानों को मजहबी बुनियादों पर तकसीम किया। जब नेशनलिस्ट तहरीक पनप रही थी, हिंदी और उर्दू को एक दूसरे का मुकाबिल बना दिया गया। हिंदी को हिंदुओं और उर्दू को मुसलमानों की जबान कहा गया।
اگر اردو کی تاریخ کو اگر دیکھیں گے تو وہ ختم کرنا بہت مشکل ہے, چونکہ اب ویسے تو آپ کور سلیبس سے آپ ختم کر دیجئے, نام ختم کر دیجئے, نام بدل دیجئے آپ, لیکن وہ ختم نہیں ہوتی, کبھی مادری زبان ختم نہیں ہوتی ہے, چونکہ یہ ملک جو ہے نا ملٹی لینگویج کنٹری ہے, ملٹی ویدر کنٹری ہے, ملٹی ریلیجن کنٹری ہے. اگر آپ یہ کہہ دو کہ یہ اردو جو ہے مسلمانوں کی زبان ہے تو یہ کہنا یہ خراب بات ہے
کہ اردو جو ہے نا زبان ہے, ایک ریجن کی زبان ہے جو ہے وہ ریجن کی ہوتی ہیں, وہ کمیونٹیز کی ہوتی ہیں, وہ مذہب کی نہیں ہوتی ہیں. اگر اردو مسلمانوں کی زبان تھی, اور ایسی کوئی بری بات نہیں اگر ہے بھی, لیکن ہے نہیں ہسٹوریکلی اسپیکنگ, اگر اردو مسلمانوں کی زبان تھی تو پھر کیرلا میں لوگ کیوں ملیالم بول رہے ہیں, کیوں نہیں اردو بول رہے, تمل ناڈو کے جو مسلمان ہیں کیوں تمل بول رہے, بنگالی مسلمان کیوں بنگلہ بول رہے, بنگلہ دیش میں ہی کتنے مسلمان بنگالی بولتے ہیں, بنگلہ بولتے ہیں, اور پاکستان میں کتنے پنجابی بولتے ہیں, پاکستان میں تو جو یہاں سے گئے ہیں جو ریفیو مطلب مہاجر یہاں سے گئے وہ اردو بولتے ہیں, وہاں کی ان کی اپنی لینگویج تو پنجابی اور سندھی ہے, لیکن کیونکہ انہوں نے اس کو اپنا نیشنل لینگویج بنا دیا اردو کو, تو اس لیے وہ ایک مسلم لینگویج بن گئی, لیکن مسلم لینگویج نہ کبھی تھی نہ کبھی ہوگی.
اردو جو تھی وہ چونکہ ہماری مادری زبان ہے, اور مادری زبان کبھی زندگی میں ختم نہیں ہوتی, اور وقف بورڈ کی ساری بنیاد اسی اردو کے کاغذات پہ ہے. اگر آج اردو پڑھنے والا کوئی نہیں ہوا تو یہ سمجھ لیجئے کہ اس جو آپ کی جو زمینیں ہیں, جو وقف ایکٹ لا رہے ہیں یا وقف بورڈ کا جو قانون یہ لا رہے ہیں, تو اس کے بعد اگر اردو کو ختم کر دیا جائے گا تو پڑھے گا کون؟
ہمارا پیغام یہ ہے دہلی والوں کے لیے, پورے ہندوستان کے لوگ ہیں اور پورے دنیا کے لوگوں کے لیے, اس میں ہمارے اسٹوڈنٹ ہیں, اسکالر ہیں, ہسٹورین ہیں, اور جو لوگ ہیں وہ یہاں پر آئیں, جو ہماری کتابیں ہیں اسے استفادہ کریں, اور یہ ہماری بہت خوشی کی بات ہوگی.
نستعلیق دھیرے دھیرے کم ہو رہی ہے, اردو بولنے والوں میں بھی کمی آئی ہے, اردو بازار بھی دھیرے دھیرے دھندلی ہوتی جا رہی ہے. کسی بھی زبان کے استعمال کے کم ہونے میں کچھ وقت کے لیے سیاسی وجوہات ذمہ دار ہوتے ہیں, اور کتابوں کے بازاروں میں لوگوں کی کمی ہونے میں آج کی ٹیکنالوجی وجہ بن سکتی ہے, لیکن یہ زبانیں اور بازار مٹائے نہیں جا سکتے. جب تک ایک زبان زمینی لوگوں سے جڑی رہے گی وہ ختم نہیں ہوگی. کچھ خطاط باقی ہیں جو اردو کو زندہ رکھتے ہیں, اور کچھ اور لوگ ہیں جو اسے آگے بڑھانے کے لیے کوشش کر رہے ہیں, چاہے وہ کسی جشن کے ذریعے ہوں یا محفل سجا کر, لیکن یہ چھوٹے چھوٹے قدم ہی ہمیں اس زبان کو عام کرنے کے لیے ہمت دیں گے. یہ آپ کی اور ہماری ذمہ داری ہے کہ ہم اس زبان کو دوبارہ سے عام کریں, اسے مذہبی سیاست کی زنجیروں سے آزاد کریں, اور ایک محبت کی زبان کے طور پر استعمال کریں.